Bismillahirrahmanirrahim. Kitab Ziqafi.
Bismillahirrahmanirrahim. Kitab Ziqafi. تقاضی تو یہی ہے اور دل بھی یہی چاہتا ہے کہ پوری کتاب الرقاق ہم بدول وحی اور کتاب الایمان اور علم کی طرح پڑھے. یہ تقاضی بھی ہے اور دل کی چاہت بھی ہے. بہت تفصیل سے اس کو پڑھنا چاہیے. لیکن جمادی ثانیہ کے چاند جو روزانہ نئے اگتے ہیں وہ اس کی گنجائش نہیں دے رہے ہیں, اسی لیے قدر تفصیل سے پڑھیں گے. کتاب الرقاق, یہ لفظ جمع ہے رقیقتن کی. بعض نسخوں کے اندر کتاب الرقائق یہ بھی آیا ہے. رقیقتن کی جمع ہے جس کا ایک معنی لغت میں آتا ہے پتلا, دوسرا معنی آتا ہے نرم, تیسرا معنی آتا ہے باریک. ایک معنی اصل جو اس کا آتا ہے وہ آتا ہے کھادر. کھادر کس کو کہتے ہیں؟ جہاں بارش وغیرہ کا پانی بھرتا ہو, کھابوچیا, جہاں بارش وغیرہ کا پانی بھرتا ہو. پھر پانی جب ہٹ جاتا ہے, خشک ہو جاتا ہے, تو اس جگہ کے اوپر کاشت بہت اچھی ہوتی ہے, جہاں بارش کا پانی کافی دنوں تک جمع ہوا ہے. اس جگہ سوکھ جانے کے بعد پانی سوکھ جائے, ہٹ جاوے, تو کھیتی بہت اچھی ہوتی ہے. اس کو اصل کے اندر تو رقیقہ کہا جاتا ہے. ایسے وہاں کی زمین دوسری زمینوں کے مقابلے میں نرم ہوا کرتی ہے. یہاں رقاق کا معنی کریں گے نرمی, دل کی نرمی, یعنی ایسی باتیں جس کو سن کر انسان کا دل نرم ہو جاوے. اسی لیے رقت کا ایک ترجمہ کرتے ہیں رحمت کے بھی, جو سختی کی ضد ہے وہ بھی اس کا معنی کیا جاتا ہے. رحمت نرمی, سختی کی ضد. شروع کتاب میں آپ نے پڑھا ہے کہ اس کتاب کا جو نام ہے اس میں الجامع بھی ایک جز ہے. تو جامع کی جو تعریف کی جاتی ہے کہ اس کے اندر آٹھ قسم کے مضامین شامل ہو, تو اس کے اندر ایک رقاق کی باتیں بھی بنیادی ہے. گویا امام بخاری رحمہ اللہ نے اپنی کتاب کا جو نام جامع رکھا تو اس میں جو بنیادی آٹھ قسم کے عنوانات ہونے چاہیے اس میں سے ایک اہم عنوان کتاب الرقاق کا ہے. تو گویا کہ یہ جامعیت کا بھی اس کے اندر تقاضا تھا. حضرات محدثین کرام مختلف نام سے اپنی کتابوں کے اندر اس باب کو قائم کرتے ہیں, اور بعضوں نے اس موضوع پر مستقل کتابیں لکھی. کتاب الزہد والرقائق, کتاب الزہد والرقائق, کتاب الزہد, اس نام سے بھی قائم کیا جاتا ہے عنوان کو, مستقل کتاب لکھی جاتی ہے. انسان ایسی باتیں سنے جس سے اس کے دل کی سختی ختم ہو جائے, اس لیے کہ دل کی سختی گناہوں کی نحوست ہے. کلابل رانا علا قلوبہم, ان کے دلوں کے اوپر زنگ لگ گیا ان کے گناہوں کی وجہ سے. تو گناہ کی کثرت یہ دل پر زنگ اور سختی کا ذریعہ ہے. اسی طریقے سے غفلت انل آخرت، غفلت انل موت، اور شغل فی الدنیا کہ دنیا میں آدمی اتنا منہمک اور مشغول رہے کہ آخرت اور موت سے غافل ہو جائے، یہ چیز بھی دل کے اندر سختی پیدا کرنے کا ذریعہ ہے. اور جب دل میں سختی آتی ہے تو انسان کی آنکھ سے آنسو نکلنا مشکل ہو جاتا ہے، یہ ایک اس کی علامت ہے. رونے جیسی شکل بھی نہیں بنا پاتا، گویا رونا یا رونے جیسی شکل تک سے وہ محروم ہو جاتا ہے دل کی سختی کی وجہ سے. اور اسی دل کی سختی کی نوسط میں انسان کی سوچ زیادہ تر گناہوں کی طرف آمادہ رہتی ہے. گناہ کے خیال، گناہ کے جذبات، گناہ کے ارادے، عزائم ہر وقت اس کے دل دماغ کے اندر مچلتے رہتے ہیں، اٹھتے رہتے ہیں، اور پھر انسان ان برے کاموں کو انجام دیتا ہے. تو یہ جو رقاق اور رقائق کی باتیں سنی جائے تو اسی وجہ سے دل دماغ کے اندر نرمی آئے گی، دنیا کی غفلت کا ازالہ ہوگا، موت کی طرف سے آخرت کی طرف سے غفلت ختم ہوگی، اور آخرت کی تیاری کی توفیق ہوتی ہے. اس لیے یہ عنوان بھی بڑا اہم عنوان سمجھا جاتا ہے. تو یہ کتاب الزہد والرقاق، یہ حضرات محدثین اس طرح کے ابواب قائم کرتے ہیں، اور یہ کتاب کا ایک اہم ترین حصہ ہوا کرتا ہے کہ دراصل ان پڑھنے پڑھانے کا ایک اہم مقصد ہے انابت اللہ، زہد عن الدنیا، آخرت کا فکر، یہ بنیادی مقاصد حاصل ہو جاوے. اس لیے شراح کرام فرماتے ہیں کہ کتاب الرقاق کے بنیادی مقاصد کیا، کون کون سے اس کے اہم اور بنیادی مقاصد ہیں. نمبر ایک، دل کی سختی نرمی سے بدل جاوے، دنیا کی مسلسل مشغولی اور دنیا کے فکروں کی وجہ سے دل جو سخت ہوتا ہے وہ نرم ہو جاوے. نمبر دو، دنیا کی فانی زندگی کی حقیقت واضح ہو جاوے اور انسان اس کا فنا ہونا سمجھ لیوے. نمبر تین، انسان خدا کی قدرت کے سامنے بے بس ہے، وہ بے بسی اس کے سامنے ظاہر ہو جاوے. ورنہ انسان جب دنیا کا تھوڑا بہت مال یا تھوڑا بہت عہدہ ہاتھ میں آتا ہے تو اس وقت کے اوپر اپنے کو پتہ نہیں کیا کیا سمجھنے لگتا ہے. تو یہ بے بسی انسان کو یہ کتاب الرقاق پڑھنے اور سننے سے آئے گی. ایسے تو اب ہر عام طور پر لوگ بے بسی پی رہے ہیں، بے بسی پی رہے ہیں، پھر بھی بے بسی ظاہر نہیں ہوتی ہے. یہ پیپسی کو عرب ملکوں میں بے بسی کہا جاتا ہے، پیتے ضرور ہیں لیکن بے بسی کا احساس نہیں ہوتا ہے لوگوں کو. نمبر چار، دنیا کی رنگینیوں سے اعراض، کہ دنیا کی زینت، دنیا کا ٹپ ٹاپ ڈیکوریشن، اس سے اعراض انسان کو ہو جاوے. نمبر پانچ، آخرت کا فکر سوار ہو جاوے. نمبر چھ، رضائے الہی کی طلب انسان کے اندر آ جاوے. احادیث کے ذخیروں میں انسانی زندگی کا رخ بدلنے میں نہایت مؤثر حصہ یہ کتاب الرقاق کا ہے کہ جس سے انسان کی زندگی کا رخ بدلتا ہے اور انسان کیا کرنا چاہیے وہ اس کو سمجھ کے اندر آتا ہے. کتاب الرقاق کی سابقہ کتاب الدعوات کے ساتھ اس کا ربط اس طریقے سے ہوگا کہ کتاب الدعوات کے اندر دعاؤں کے فضائل کا بیان ہوا، دعاؤں کے طریقے بیان کیے گئے، तो बंदा लौ लगाकर उसी वक्त दुआ करेगा जब जमीन की दिल नमी और नरमी वाली होगी। बंदा लौ लगाकर उसी वक्त दुआ करता है जब दिल की जमीन नमी वाली भी होगी और नरमी वाली भी होगी। और दिल दिमाग की जमीन में नमी और नरमी पैदा करने के लिए किताब-उर-रिखाक बहुत अहम और जरूरी है। ये किताब-उद-दावात के साथ रफ्त हो जाएगा। गोया दिल की नरमी और नमी के बगैर तुम दुआ भी करोगे तो वो दुआ जैसी होनी चाहिए ऐसी नहीं होगी। ऐसे देखने जाओ तो ये किताबुल अदब का जमीमा है। हजरतुल उस्ताद मुफ्ती सईद साहब नवरल्लाह मरकदहू यही फरमाते थे कि किताबुल रिकाक तो किताबुल अदब का जमीमा ही समझ लो कि इंसान के दिल दिमाग को बादब बना देता है। किताबुल रिकाक जिमनन किताबुल रिकाक में सूर का फूंका जाना, आखिरत का हिसाब किताब, जन्नत जहन्नम का भी तस्केरा है। हकीकत में देखने जाओ तो ये सूर का फूंका जाना, हिसाब किताब का होना, जन्नत जहन्नम का तस्केरा, उनसे भी इंसान के दिल के अंदर नरमी पैदा होती है। इसलिए वो भी किताबुल रिकाब के साथ निहायत मरबूत उन्वान है, निहायत रब्त रखने वाला उन्वान है। तो किताबुल रिका की जी
बाबू कौलिन नबी सल्लल्लाहु अलैहि वसल्लम,
ये पहला बाब कायम किया हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने और हदीस शरीफ के टुकड़े को तर्जमतुल बाब बनाया। ये इनका कमाल होता है कि कभी कुरान की आयत, कभी हदीस पाक का जुज़्वा, इससे जो है तर्जमतुल बाब कायम करते हैं। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद आली, ला आयश इल्ला आयशुल आखिरा, के जिंदगी नहीं है हकीकत में मगर आखिरत की जिंदगी। देखिए इस इरशाद का पस मंजर क्या हुआ। गज़वे खंदक में आपने किताबुल मगाज़ी के अंदर पढ़ा है तफसीलात को। हजरात सहाबाए किराम खंदक खोद रहे हैं, खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी खंदक खोदने के अमल के अंदर नफ्स नफीस शरीक है। और सख्त सर्दी का मौसम है, भूखे पेट है सहाबा, मशक्कत भरा काम अंजाम दे रहे हैं और ऐसे सख्त माहौल के अंदर आदमी को जरूरत पड़ती है कि कुछ इस तरह का कलाम सुने पढ़े जिससे काम का हौसला बढ़े, काम की हिम्मत बढ़े, काम ज्यादा करे। इसीलिए दुनिया में भी ये चीज देखने में आती है कि जो लोग मुश्किल काम करते हैं वो काम करते करते कुछ गाते रहते हैं, कुछ बोलते रहते हैं, उससे उनको एक ताजगी रहती है, हौसला बढ़ता है और मुश्किल काम करना उनके लिए आसान हो जाता है। अब यहाँ एक तो ये है कि काहत के अय्याम और अरब के मुशरिकीन का मुत्तहिदा अजीम लश्कर मदीनतुल मुनव्वरा पर हमला करने आ रहा है। यहाँ जाहिरी असबाब कुछ नहीं, खंदक खोदे जा रहे हैं हजरत सलमान के मशवरे के ऊपर। तो चूंकि इस मौके के ऊपर जाहिरी तौर पर कोई माल दौलत असबाब नहीं थे, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को जाहिरी माल दौलत असबाब से हटा करके आखिरत के माल दौलत असबाब की तरफ उनकी तवज्जो मबजूल फरमाई। ये है हिकमत नबूवत, نبوی نبوی حکمت اس کو کہا جاتا ہے کہ انسان کیا سوچتا ہے دنیاوی مال متاع سامان راحت آرام وہاں وہ کوئی چیز تو تھی نہیں, وہاں تو پیٹ پہ پتھر بندھے ہوئے تھے, امن بھی نہیں تھا, دشمن کے حملے کا خطرہ اور کام کیے جا رہے ہیں, تو ظاہری اسباب دنیاوی مفقود. تو آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام کی توجہ مبذول فرمائی آخرت کے اسباب کی طرف, اور یہ جملہ ارشاد فرمایا اللہم لا عیش الا عیش الآخرہ. تو اس طرح کے جملے کی وجہ سے کام کرنے والوں کی ہمت بڑھتی ہے, حوصلہ بڑھتا ہے. یہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ایسے موقع کے اوپر آخرت کی طرف دھیان دلوائی. عام وطن لوگ ایسے وقت دنیاوی بات چیت کرتے ہیں, لیکن اہل دین ایسے موقع کے اوپر اس طرح کے کلمات اپنی زبان سے بولا کرتے ہیں. لکھا ہے لکھنے والوں نے کہ تھانہ بھون میں حضرت تھانوی رحمت اللہ علیہ کے ذکر کی برکت یہ تھی کہ تھانہ بھون کی ندیوں کے ندی پر صبح میں کپڑے دھونے والے دھوبی جب کپڑے دھوتے ہوتے تھے تو بھی اپنے کام کو آسان کرنے کے لیے ذکر اللہ کے ساتھ کپڑے دھویا کرتے تھے. گھاٹ کے اوپر چند دھوبی جمع ہوتے ہیں, سردی کا وقت صبح صبح کپڑے دھونے اتنا مشکل کام, تو کچھ دھوبی لوگ کوئی گانا گاتا ہوگا کوئی دوسری دنیاوی بات, لیکن حضرت کے ذکر کی برکت یہ تھی کہ دھوبی لوگ بھی کپڑے دھوتے ہوئے ذکر بالجہر کیا کرتے تھے اور اس حال میں نشیط ہو کر کے وہ کپڑے دھویا کرتے تھے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے حضرات صحابہ کرام کو اس مشقت بھرے کام کے موقع کے اوپر جو رجزیہ کلام, حوصلہ بڑھانے والا کلام, ہمت اور تازگی دلانے والا کلام جو سنایا, وہ بھی آخرت ہی کے متعلق سنایا کہ آخرت کی زندگی حقیقت کے اندر زندگی ہے. لا عیش الا عیش الآخرہ, دنیا کی زندگی مشاہدے کی زندگی ہے, مشاہد ہے یعنی ہمارے مشاہدے کے اندر ہے, ہماری نظروں کے سامنے ہے یہ دنیا کی زندگی. بدیہی ہے, بالکل ظاہری ہے, لیکن عارضی ہے. مشاہد ہے, مشاہدے کے سامنے ہے, بدیہی ہے, بالکل ظاہر ہے, لیکن ہے عارضی. اور آخرت کی زندگی حقیقی ہے اور ابدی ہے. یہ ہے اللہم لا عیش الا عیش الآخرہ, یہ حقیقی اور ابدی زندگی آخرت کی زندگی ہے. انہا اولائی یحبون العاجلہ ویذرون وراءهم یوما ثقیلا. یہ لوگ تو نقد چیز کی تے لالچی ہے, نقد چیز کے لالچی کہ دنیا میں نقد کیا ملے گا, اور اس کے پیچھے آخرت کا ایک بھاری بھرکم بوجھ والا دن اس کی طرف سے دھیان کو ہٹائے ہوئے ہیں. یہ ہے کہ انسان کا دھیان آخرت کی طرف ہو جائے. لا عیش الا عیش الآخرہ, دنیا میں غافل ہو کر کے وہاں کی تیاری آدمی بھول نہ جاوے. اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے بہت زور دے کر کے یہ جملہ ارشاد فرمایا, نفی اور استثناء, لا عیش الا عیش الآخرہ, یہ زور کا انداز ہے, موقد انداز اختیار کیا گیا کہ حقیقی زندگی کہلانے کے قابل اگر کوئی زندگی ہے تو آخرت کی زندگی ہے. اور آخرت اگر سامنے رہے تو انسان کے لیے عمل کرنا آسان ہو جاوے. دیکھیے نا, جمعہ کے دن سب کھیل کود, کھانے پینے گھومنے میں مشغول, آخرت سامنے ہے تو ہی تو آپ کے لیے سبق پڑھنا آسان ہو گیا کہ جمعہ اور جمعہ کی صبح اور ٹھنڈی اور نیرا اور سموسے یاد آتے ہو, اور اس حال کے اندر بھی یہ پڑھے بیٹھ کر کے, تو یہ آخرت مطمئن نظر ہو تو ہی ایسا کرے نا. اس لیے جو ہے جب آخرت مطمئن نظر ہوتی ہے تو انسان کے لیے عمل کرنا آسان ہو جاتا ہے. تو باب قول النبی صلی اللہ علیہ وسلم لا عیش الا عیش الاخرہ. جی.
وبه قال حدثنا المكي بن ابراهيم قال قال اخبرنا عبد الله بن سعيد هو ابن ابي هند عن ابيه عن ابن عباس رضي الله عنهما وعنهم قال قال رسول الله صلى الله عليه وسلم نعمتان مقبول فيهما كثير من الناس الصحة والفراغ. قال العباس رضي الله تعالى عنه قال قال العباس العنبري قال حدثنا صفوان بن عيسى عن عبد الله بن سعيد سعيد بن ابي هند عن ابي سمعت ابن عباس عن النبي صلى الله عليه وسلم مثله.
دیکھیے جو امام بخاری رحمہ اللہ کے استاد محترم ہیں مکی, یہ وطنی نسبت نہیں ہے, خاندانی نسبت ہے مکی ہونا. بہت سے لوگ ایسے ہوتے ہیں کہ پھر ان کی خاندانی نسبت ہی مکی بن جاتی ہے. مریم بلسار کے ایک صاحب تھے, مکہ المکرمہ میں تقریباً 45 سال رہے, تو یہاں سب ان کو مکی الیاس بھائی مکی کے نام سے ہی جانتے پہچانتے ہیں. انتقال کر گئے ابھی ابھی, ہے ان کی اولاد. تو اس طریقے سے بعضوں کی نسبی نسبت ہی مکی کے نام سے مشہور ہو جاتی ہے, تو یہ کوئی جگہ کی نسبت نہیں ہے. تو یہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما. دیکھیے سند میں ایک بات اور دیکھیے, اخبرنا عبداللہ ابن سعید ہوا ابن ابی ہند, تو ہوا ضمیر کا مرجع ہے سعید. ان ابی ہی ان ابن عباس رضی اللہ تعالی عنہ عنہم. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وعنہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا نعمتان مغبون فیہما کثیر من الناس الصحة والفراغ. تثنیہ ہے, واحد ہے نعمتن, کہتے ہیں کہ اچھی حالت کو نعمت کہا جاتا ہے. اسی طریقے سے ایسا فائدہ جس کے اندر انسان دوسروں کے اوپر بطور احسان کے پہنچاوے, اس کو بھی نعمت کے لفظ سے تعبیر کیا جاتا ہے. اچھی حالت, اچھی چیز, اچھی بات, ان سب کے اوپر نعمت کا اطلاق ہوتا ہے کہ بھائی ان کو اچھی بات کی توفیق ہے, یہ نعمت ہے. ان کے پاس اچھی چیز ہے, نعمت ہے. اسی طریقے سے آپ دوسروں کے اوپر احسان کرے کسی منفعت, بینیفٹ اور فائدے کا, یہ بھی نعمت کے لفظ سے تعبیر کیا جاتا ہے. نعمت کے 3 حقوق یاد رکھو. کوئی بھی نعمت اللہ سبحانہ و تعالیٰ عطا فرمائے, پہلا حق یہ ہے کہ نعمت کی قدر آدمی پہچانے. نمبر 2, نعمت پر اللہ تعالی کا شکر ادا کرے. نمبر 3, نعمت کو صحیح طریقے سے استعمال کرے. یہ ہیں 3 نعمت کے حقوق. نعمتانی مغبونن, اب اس لفظ کو سمجھو, مغبون ان کو. الغبن باقی سکون کے ساتھ بھی آتا ہے, اس کے معنی آتے ہیں بیع میں نقصانی, بیع شیرا کے اندر نقصانی. مثلا یہ کہ آپ کوئی چیز بیچ کے آئے, گھر والوں نے پوچھا کتنے میں بیچ کے آئے, تو کہا 100 روپے میں بیچ کے آیا, تو گھر والے کہیں گے کہ ارے ارے تم نے تو بہت بڑا نقصان کر ڈالا, یہ چیز تو 500 میں بیچنے کی تھی, تم 100 میں بیچ کے آئے. اس کو غبن کہا جاتا ہے. نمبر 2, گین کے فتح کے ساتھ, با کے فتح کے ساتھ غبن, جس کے معنی آتے ہیں رائے میں کمی, کوئی کسی بات کی رائے دینے لینے کے اندر کمی, اس کو غبن کہا جاتا ہے. ये दोनों चीज पेश आवे तो नामुनासिब चीज पेश आती है। दोनों चीज अगर कोई आदमी नुकसानी के साथ कोई चीज बेच देगा तो भी अंजाम अच्छा नहीं होगा कि तुमने नुकसान करके ये चीज बेच डाली, जितने पैसे आने चाहिए थे इतने नहीं आए, ये भी इंसान के लिए नुकसानी है। और जब किसी बात के अंदर नुकसानी होती है तो समझो कि राय के अंदर कमी थी इसलिए ये नुकसानी करके आया, अगर राय में कमाल होता तो वो नुकसान न करके आता। तो मालन दोनों माने एक हो जाते हैं। अब इंसान अगर गौर करे कि वो अपनी तंदुरुस्ती के जमाने को अल्लाह की इताअत के अंदर न लगावे तो बीमारी के जमाने के अंदर फिर इंसान नुकसान महसूस करेगा। इसलिए कि तंदुरुस्ती के जमाने में नेक अमल नहीं किए तो बीमारी के अंदर तो बदरजे औला नेक अमल नहीं करेगा और फिर बीमारी के जमाने में नुकसान का एहसास होता, काश के मैं तंदुरुस्ती के जमाने में कुछ कर लेता, ये इंसान को एहसास होता है। यही हाल फुर्सत का भी है। अगर कोई आदमी कोई काम न करे तो नुकसान में है, वक्त तो गुजर ही जाएगा लेकिन नुकसान में, अभी ये वक्त सबक में न लगता तो अभी गुजर जाता, नींद निकालने में, खेलने के अंदर, लगवा मशगूलियात के अंदर वक्त तो गुजर जाता, लेकिन ये वक्त जो है लगा तो सबक के अंदर, तो ये आप घाटे में नहीं रहे, फायदे ही फायदे के अंदर रहे। और इंसान कभी तंदुरुस्त तो होता है लेकिन इबादत के लिए फारिग नहीं हो सकता, इसलिए कि वो माशी मशगूलियात में रहता है। कभी फारिग होता है लेकिन तंदुरुस्त नहीं हुआ करता, इबादत नहीं कर पाता। जब ये दोनों चीजें इंसान के अंदर जमा हो जाए, तंदुरुस्ती भी और फुर्सत भी, फिर भी अगर वो कोई फायदा हासिल न करे तो ये इंसान के लिए कामिल दर्जे का नुकसान है। तंदुरुस्ती भी है, फुर्सत भी है, और कोई काम फायदे का आखिरत का न करे तो ये कामिल दर्जे की नुकसानी। इसलिए कि अल्लाह सुबहानहु व ताला ने इस दुनिया को आखिरत का मार्केट बनाया है कि यहाँ से आखिरत के लिए आदमी कुछ कमा लेवे, कुछ हासिल कर लेवे। तो नेमतानि मक़बूनुन फीहिमा कसीरुम मिनन नास, अब इसके मुख्तलिफ मतलब समझो। एक मतलब ये निकलेगा कि जिस तरह इंसान खरीदो फरोख्त में धोखा खाता है, नफा मुफ्त में घुमा देता है, गंवा देता है, जाय कर देता है, इसी तरह तंदुरुस्ती और फुर्सत को इंसान मुफ्त में गंवा देता है, जाय कर देता है। तंदुरुस्ती और फुर्सत को मुफ्त में गंवा देता है, नुकसान में पड़ जाता है, जाय कर देता है। नंबर दो, नफ्स और शैतान ने सेहत और तंदुरुस्ती वाली दोनों नेमतों से फायदा उठाने के बारे में इंसान को ऐसा धोखे में डाला है कि हकीकी फायदा उठाने नहीं दिया। नफ्स और शैतान ने इन तंदुरुस्ती और फुर्सत वाली नेमत से फायदा उठाने के बारे में इंसान को ऐसा धोखे में डाला कि इंसान को हकीकी फायदा ही उठाने नहीं दिया। जैसे नफ्स कहता है, शैतान वसवसे डालता है, अभी क्या जल्दी है, पूरी जिंदगी पड़ी है, अभी क्या जल्दी है, पूरी जिंदगी पड़ी है, अभी जरा मौज मजे कर लो, जवानी है, बुढ़ापे में करना क्या, इबादत ही तो करनी करनी है। ऐश मौज मजा तो अभी जवानी में ही होगा, वो बुढ़ापे में थोड़ा ही होगा। ये है नफ्स शैतान, ये तंदुरुस्ती और फुर्सत दोनों के मामले के अंदर इंसान को हकीकी फायदा उठाने नहीं देता। क्या नतीजा निकला? जैसा फायदा उठाना चाहिए इंसान वैसा फायदा न उठावे, जैसा फायदा उठाना चाहिए वैसा न उठावे। तीसरा मतलब समझो, इंसान ये बर वक्त नेमत की कदर नहीं करता, तंदुरुस्ती और फुर्सत वाली नेमत की बर वक्त कदर करनी चाहिए थी, लेकिन वो कदर नहीं करता, यानी वक्त पर फायदा नहीं उठाता। बाज मरतब आदमी कहता है ना, अरे इतना गोल्डन चांस था कि ये जमीन है ना जो आज 1 करोड़ में बिकी ने, वो तो जमीन वाले ने मुझे सामने से कहा था कि 50 लाख में ले ले, लेकिन मैंने बर वक्त फायदा नहीं उठाया, ने हाथ से चली गई, अब ये दूसरा आदमी मलाई ने नफा खा रहा है। बर वक्त फायदा उठाता तो कितना अच्छा होता, इतना अच्छा चांस आया था न, मैंने वो चांस खो दिया। ये है मकबूनुन फी हिमा कसीरुम मिनन्न, कि तंदुरुस्ती और जो है वो फुर्सत, इन दोनों नेमत से बर वक्त जो फायदा उठाना था इंसान वो फायदा उठा नहीं पाया। चौथी बात ये समझो कि इंसान को एक अजीब धोखा लगा रहता है, ये दोनों नेमत हमेशा रहेगी, तंदुरुस्ती हमेशा रहेगी, मैं हेल्थी हमेशा रहूंगा, माल हमेशा रहेगा मेरे पास, फुर्सत हमेशा रहेगी मेरे पास, ये भी धोखा हो जाता है कि तंदुरुस्ती हमेशा रहेगी, फुर्सत हमेशा रहेगी, ये एक बहुत बड़ा धोखा है। तो इन दोनों नेमत को इंसान हमेशा रहने वाली नेमत समझता है, हालांकि कब ये नेमत चली जाए कुछ नहीं कहते कह सकते। गनीमत है सेहत, बढ़ो आगे, गनीमत है सेहत अलालत से पहले, फरागत मशागिल की कसरत से पहले। ख्वाजा साहब का शेर है ना, गनीमत है सेहत अलालत से पहले, फरागत मशागिल की कसरत से पहले। तो ये दोनों नेमतें अल्लाह सुबहानहु व ताला की अजीम शान नेमतें हैं, जिसके अंदर बहुत सारे लोग धोखे के अंदर है। देखिए ये दोनों नेमतें हमेशा कायम नहीं रहती, इसीलिए जिनको हासिल होवे ये नेमत वो कदर कर लेवे वक्त के ऊपर, कदर कर ले। और कसीरु मिनन ना से हदीस शरीफ में मालूम हुआ कि ये खुश नसीब है कि जो इन नेमतों के बारे के अंदर धोखे नहीं रहते, तंदुरुस्ती है पढ़ते चले जाओ, मुताला तकरार करते चले जाओ, और जो है वक्त है पढ़ते चले जाओ, वक्त जाए मत करो। इसीलिए कहा ने मकतबे इश्क के अंदाज निराले देखे, उसे छुट्टी न मिली जिसने सबक याद किया। सबक याद करने वालों की थोड़ी छुट्टी हुआ करती है, जो याद न करे उनके लिए छुट्टी छुट्टी है, और याद करने वालों को छुट्टी नहीं हुआ करती। अस्सेहत वल फराग, एक तंदुरुस्ती और एक फुर्सत वाली नेमत। वो अखबारों में तालीम के जो फिक्रमंद लोग हैं, ये स्कूल कॉलेज वाले बच्चों के लिए मजामिन लिखते रहते हैं, आर्टिकल आते रहते हैं, तो मैं ऐसे आर्टिकल एक एक नज़र देखता हूँ कभी। तो एक ने बहुत अच्छा मजमून लिखा था, आजकल स्कूल कॉलेजों में डे मनाने का बहुत रिवाज हो गया, किस्म किस्म के डे मनाते हैं वो लोग, रोज डे, वैलेंटाइन डे, फुला डे ढिकना डे मनाते ही रहते हैं। तो एक अच्छे फिक्रमंद आदमी ने लिखा था, ये सब डे डे बंद करो, ये रोज डे और व्हाइट डे और वैलेंटाइन डे, वरना फिर स्कूल कॉलेज पूरी होने के बाद किचन में संडे संडे रहेगा, यानी खाने का कुछ नहीं मिलेगा, तो किचन में फिर संडे और हॉलीडे रहेगी, इसलिए सब डे मनाने के चक्कर में मत पड़ो। ये है हकीकत भाई। तो ये सब चक्करों के अंदर मोमिन नहीं पड़ा करते। नंबर एक, अस्सिहतु वल फराग, टाइम ऐसा घिरा हुआ है कि दीन के लिए चाहने के बावजूद आदमी नहीं निकाल सकता। दुनिया में बाद में आदमी ऐसा मशगूल हो जाता है कि दीन के लिए वक्त निकालना चाहता है लेकिन वो निकाल नहीं पाता, इस तरह वो मशगूल हो जाता है। बाज मरतबा फुर्सत होती है लेकिन बीमारी में हो जाता है। इसीलिए ये दोनों नियामतों की कदर करो। पूरी जिंदगी के लिए सबक है भाई, ये सिर्फ आज का सबक नहीं है, ये पूरी जिंदगी के लिए है। ये तंदुरुस्ती और फुर्सत को गनीमत समझ लेना, ये अल्लाह की अजीम शान नेमत है। शुरू जमाने में अभी आपके पास खिलती जवानी है, तंदुरुस्ती है, वक्त है, खूब काम में लगाओ, खूब मुताला करो, खूब कुतुबबीनी करो, खूब मुसाकरे करो, जितने असबाक मिले इतने असबाक पढ़ाओ, पढ़ो, इसमें लगो। कभी ये मत सोचो कि छुट्टी कितनी, फुर्सत कितनी, ये कभी इसके चक्कर में मत पड़ो। वमिन शबाब ही लिखी बरी, जवानी में करोगे वो बुढ़ापे में काटोगे, और आखिरत का फायदा तो है ही है। इसलिए तंदुरुस्ती का दौर और फुर्सत का दौर बहुत गनीमत समझकर उसको काम में लगाओ। आजकल हमारे ये नए नए दौरे हदीस शरीफ से तकमील करने वाले उलमा इस मामले में बहुत गाफिल है, वक्त फालतू चीजों में व्हाट्सएप के ऊपर नेट के ऊपर जाय करते रहते हैं। किताबें देखो, ये जो शुरू जवानी का मुताला है ना, वो बाद में चलता है। बाद में बुढ़ापे के जमाने में अखबार सब याद भी नहीं रहते देखे हुए, शुरू जमाने का मुताला दिमाग में महफूज हो जाता है। इसलिए इब्तदाई दौर में तो खूब देखना चाहिए किताबें। हमारे अकाबिर के वाकयात जवानी के आप पढ़ोगे हैरान रह जाओगे। हमारे हजरत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह के हालात में है कि 12 किताबें पढ़ाते थे शुरू दौर के अंदर, रोजाना 12 असबाक पढ़ाते थे। हमारी जो सनद में एक नाम आता है शेखुल अदब मौलाना एजाज अली साहब अमरोही रहमतुल्लाह अलैह, नूरुल इजा पर भी हाशिया है, दीवाने मुतनबी पर भी उनका हाशिया है, नफतुल अरब जिनकी किताब है मकामात पर भी है। तो वो हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह ने लिखा है कि ये जो रिवायत आई है कि वो आइस्तु मुअल्लिमा, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बैसत मुअल्लिम बना करके हुई, तो कहा आपकी उम्मत के अंदर भी ऐसे अफराद अल्लाह ने पैदा फरमाए कि जो फितरी तौर पर मुअल्लिम और मुदर्रिस बना के पैदा किए गए थे। तो कहा हजरत शेखुल अदब मौलाना एजाज अली रहमतुल्लाह अलैह उन लोगों में से थे। पूरा दिन असबाक पढ़ना पढ़ाना, यानी दारुलूम की तरफ से जो घंटे उनको दिए जाते थे उसके अलावा भी तलबा, उनके पास खारिज में उस जमाने में किताबें पढ़ने का बहुत आम माहौल था, तो कोई भी कहता हजरत ये किताब पढ़ना ठीक है, कौन सा वक्त खा ले का इतने मिले। कबास मरतबा यूं फरमाते कि अब फजर से लेकर ईशा के बाद तक का कोई वक्त खाली नहीं रहा, बेटे तुम तैयार हो, मैं सुबह सादिक से 2 घंटे पहले 4 बजे पढ़ाऊंगा, आओगे पढ़ने, मैं तैयार हूं पढ़ाने के लिए। वो पढ़ाते थे वो। ये है हमारे अकाबिर किया वक्त की कदरदानी, अस्सिहतु वल फराग। इस पर मौलाना अली मियां साहब ने लिखा है कि मैं कह सकता हूं कि वो तबीयत तदरीस के ऊपर, फितरत तदरीस पर पैदा किए गए थे कि आदमी की धुन ही इसकी लगी रहे। ये काम करो भाई शुरू तदरीस के अंदर, तो वहां ये मत फिक्र में लेना कितने घंटे और इतने सारे हम मुताला कहाँ से करेंगे اور جو ہے پھر بیوی کے ساتھ بازار جانے کا وقت کون سا، نے شاپنگ نے خریدی کا وقت کون سا، نے کھیلولا اور آرام کا وقت کون سا، یہ سب چکر میں نہیں پڑنے کا. وہ شروع میں تو خوب لگاؤ تو پھر بعد میں جو ہے کچھ استعداد مضبوط بنے گی. چلو.
وبه قال حدثني محمد بن بشار قال حدثنا بندر قال حدثنا شعبة عن معاوية بن قرة عن أنس أن النبي صلى الله عليه وسلم قال اللهم لا عيش إلا عيش الآخرة فأصلح الأنصار والمهاجرة.
حضرت انس رضی اللہ تعالی عنہ وعنہم وعنا جميعا حضرت نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں کہ آپ غزوہ خندق کے موقع کے اوپر یہ جملہ ارشاد فرما رہے تھے، اللہم لا عیش الا عیش الآخرہ فاصلح الانصار والمہاجرہ. دوسری روایت کے اندر آ رہا ہے فاغفر الانصار والمہاجرہ، تیسری روایت میں ہے فاکرم الانصار والمہاجرہ. تین روایتیں ہیں، اصلی، اغفر، اکرم، تین طرح کی روایتیں آئی ہیں. اب یہ اس میں ہوتا کیا ہے کہ کبھی ایک جملہ یہ پڑھے ساتھی لوگ پھر ایک اور دو نمبر ساتھ میں پڑھے، کبھی ایک انہوں نے پڑھا دوسرا انہوں نے پڑھا، اس طریقے سے اس طرح کے کلام کو پڑھنے کا رواج ہوا کرتا ہے. تو اس طرح غزوہ خندق کے موقع کے اوپر حضرت نبی کریم صلی اللہ علیہ وسلم صحابہ کے ساتھ یہ جملہ پڑھ رہے تھے، سخت سردی، بھوکے پیٹ، مشقت کا کام، اس لیے کہ لے دے کے سات دن ہاتھ میں تھے اور لشکر قریش کے پہنچنے والے تھے خندق کھود کے تیار کرنے کی، اس لیے اس مشکل ترین موقع کے اوپر یہ اشعار لوگ پڑھتے تھے. فصلح، احوال سنوار دیجئے، اے اللہ حقیقی زندگی تو آخرت ہی کی زندگی ہے، آپ انصار اور مہاجرین کے احوال سنوار دیجئے، دارین کی سعادت ان کو عطا فرما دیجئے. سبحان اللہ. اور اس میں لفظ انصار مقدم کیا گیا ہے، اس سے بعضوں نے انصار کی فضیلت کی طرف استدلال بھی کیا ہے کہ اس میں انصار کی فضیلت کا بھی ایک پہلو نکلتا ہے. بہرحال چونکہ انصار کی تعداد بھی زیادہ اور موقع محل کے اوپر ان کی نصرت کے جذبات بھی زیادہ، اس طریقے سے یہ بات آپ نے ارشاد فرمائی. جی.
وبه قال حدثنا احمد بن المقدام قال حدثنا الفضيل بن سليمان قال حدثنا ابو حازم قال حدثنا سهل بن سعد الساعدي قال كنا مع رسول الله صلى الله عليه وسلم في الخندق وهو يحفر ونحن ننقل التراب وبصر بنا فقال اللهم لا عيش الا عيش الاخره فاغفر الانصار والمهاجره.
حضرت سہل ابن سعد الساعدی رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ہم نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ خندق کھودنے کے کام میں مشغول تھے، وَهُوَ يَحْفِرُ، خود نبی کریم صلی اللہ علیہ وسلم بھی خندق کھودنے کی خدمت انجام دے رہے تھے. بعض روایت میں جمع کا صیغہ بھی ہے یحفرون، دونوں کا حاصل کیا نکلے گا؟ آپ صلی اللہ علیہ وسلم کھودتے، صحابہ مٹی منتقل کرتے، صحابہ مٹی کھودتے، آپ صلی اللہ علیہ وسلم بھی منتقل کرنے کے کام کی خدمت انجام دیتے. گویا کہ عمل مشترکہ تھا، صحابہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی معیت میں خندق کھودنے کی خدمت انجام دے رہے تھے، کچھ کھود رہے ہیں کچھ مٹی منتقل کر رہے ہیں۔ وہ جو روایت ہے چٹان والی، کہ چٹان نکلی اور اس موقع پر ایک رائے یہ آئی کہ حضور نے جو لکیر بنائی ہے اس سے ہم ہٹ کر کے کھودے، چونکہ اسی لکیر پر یہ چٹان آئی ہے۔ پھر صحابہ کہنے لگے نہیں، نبی کریم صلی اللہ علیہ وسلم نے جو لائن بنائی ہے اس سے تو ہم آگے پیچھے نہیں ہو سکتے۔ تو حضور کو ہی بلک کہنے گئے، حضور یہ چٹان نکلی ہے۔ تو جو راوی صحابی بلانے گئے ان کا بیان ہے کہ میں نے دیکھا کہ آپ صلی اللہ علیہ وسلم خندق میں اترے ہوئے ہیں، صرف لنگی ہے، اوپر والی چادر خندق کے باہر رکھی ہوئی ہے، اور آپ کا جسد اطہر کا اوپر والا حصہ جو کھلا ہوا تھا پورا مٹی سے بھرا ہوا ہے، پورے جسد اطہر کے اوپر مٹی لگی ہوئی ہے۔ اس حال کے اندر آپ خندق کھودنے کے کام میں مشغول ہے۔ میں نے جا کے عرض کیا تو فوراً خندق سے باہر نکلے، اوپر والی چادر لی اور آپ موقع کی جگہ پر تشریف لائے۔ تو خود آپ صلی اللہ علیہ وسلم نے بھی عمل میں شرکت فرمائی۔ دیکھو قائد اور رہنما جب عملی شرکت کرتے ہیں تو دوسرے لوگوں کو کام کا ایک حوصلہ ملتا ہے کہ ہمارے بڑے بھی کر رہے ہیں، چلو ہم بھی کریں گے، ان کو بھی ایک ہمت اور حوصلہ ہو جاتا ہے۔ وَنَحْنُ نَنْكُلُ التُّرَابَ، اور ہم مٹی منتقل کر رہے تھے، وَبَصُرَ بِنَا، پیارے آقا ہم کو نظر کرم سے دیکھ رہے تھے، ہماری طرف نظر فرما رہے تھے۔ دیکھا کہ صحابہ مشکل کام کے اندر ہے، تکلیف میں ہے، تو آپ نے ان کے حوصلے بڑھانے کے لیے کہا۔ بھوک تھی، قحط کی وجہ سے بھوک تھی، تو ایک صحابی نے جب اپنی بھوک کی شکایت کی، اپنے پیٹ کا پتھر کھول کے حضور کو دکھلایا، تو آپ نے چادر مبارک ہٹا کے دکھائی کہ دیکھ تو نے ایک باندھا ہے، میں نے دو باندھے ہیں۔ یہ اس وقت بھوک کا حال تھا۔ تو صحابہ کے حوصلے بڑھانے کے لیے دعا یہ کلام، اللہم لا عیش الا عیش الاخرہ فاغفر الانصار والمہاجرہ، اے اللہ انصار اور مہاجرین کی آپ مغفرت کر دیجئے۔ ایک طریق میں اکریم بھی ہے، یعنی انصار اور مہاجرین کا اکرام فرمائیے، ان کو عزت عطا فرما دیجئے، یہ بھی موجود ہے۔ دیکھیے کتنا پیارا نبی کریم صلی اللہ علیہ وسلم کا طرز۔ ایک تو ایک ماحول ہے کہ مشکل بھرے کام میں کچھ بولنا چاہیے، تو اس طرح بولنا بھی ہو گیا تاکہ کام آسان ہو جائے۔ دوسری بات کیا ہوئی کہ جو بات بولی وہ بات کیسی ہوئی، جس کے اندر فکر آخرت ہوئے، آخرت کی توجہ اور دھیان ہوئے، اور تیسری بات اس کے اندر دعا ہوئے، دعا فقفر اصلے اکریم دعا ہوئے۔ تو تین تین فوائد کے اوپر جامع اس وقت کے اوپر کلمہ کہا گیا۔ وہاں حضرت یحییٰ کی ولادت کے موقع پر حضرت زکریا کے لیے جو علامت مقرر کی گئی تھی، وہ علامت جو تھی کہ تین دن تک وہ صرف اللہ کا ذکر کر سکیں گے۔ یہاں بھی صحابہ کرام کے حوصلے بڑھانے کے لیے حضور جو دعا کا کلمہ پڑھ رہے ہیں وہ اسی قبیل سے ہے، اس سے بھی آگے اس میں مزید جامعیت ہے آپ صلی اللہ علیہ وسلم کے اس طرح کے کلام میں۔ معلوم ہوا کہ بڑوں کو چاہیے کہ چھوٹوں کے لیے مغفرت کی، صلاح فلاح اکرام عزت کی دعا بھی کرے، اس سے بھی چھوٹوں کے حوصلے بڑھتے ہیں، بلند ہوتے ہیں۔